نحمده ونصلي على رسوله الكريم اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الله جل إن أولياؤه إلا المتقون مولاي صل وسلم دائما أبدا على حبيبك خير الخلق كلهم درشی پڑھ لیجیے. اللہ ہمارے پیارے مرشد عارف بالله حضرت اقدس مولانا شاہ حکیم محمد اختر صاحب رحمۃ اللہ ایک بہت پیاری بات ارشاد فرماتے تھے کہ کامیاب زندگی کسے کہتے ہیں؟ دنیا کی کامیاب زندگی اور آخرت کی کامیاب زندگی. حضرت والا نے فرمایا کہ کامیاب زندگی اس کی ہے دونوں جہاں میں خوشیاں عافیت کامیابی کی زندگی اس کی ہے جو اپنی زندگی کو اپنی زندگی کے سامنے موت رکھے. پہلے اپنی زندگی کے سامنے موت رکھے اور اس موت کو سامنے رکھتے ہوئے اپنی زندگی کو گزارے. یہ ہے کامیاب زندگی دونوں اور آخرت کی. عجیب یہ بات ہے. کیا مطلب اس بات کا؟ اگر ہم تشریح اگر کریں, موت کو تو سب کو پتہ بھائی ہمیں آنی ہے. اور جیسے یہ کلام ابھی ہم نے سنا خواجہ صاحب رحمۃ اللہ کا, تو انہوں نے تو کوئی بات ہی نہیں چھوڑی. تو حاصل کلام یہ ہے کہ آدمی پیسہ کمائے, کاروبار کرے, گھومے پھرے, جو بھی حلال مزے عیش کرے, کوئی منع نہیں ہے, لیکن اپنی ڈیسٹینیشن, اپنی منزل, اپنی موت کو سامنے رکھتے ہوئے سارے معاملات کرے. مثال کے طور پہ کوئی کاروبار آدمی کر رہا ہے تو وہ ملاوٹ اس میں نہ کرے. اس کے ذہن میں یہ بات ہو کہ مجھے ایک دن اللہ کو جواب دینا ہے, اور یہ ایک وقت ہوگا, نہ یہ کاروبار رہے گا, نہ میں رہوں گا, نہ یہ دکان رہے گی, کچھ بھی نہیں رہے گا, لیکن میرا عمل میرے ساتھ رہے گا. تو جو آدمی موت سامنے رکھے گا تو پھر اس خوف خدا کی وجہ سے پھر وہ بےمانی نہیں کرے گا, پھر وہ دودھ میں پانی نہیں ملائے گا, پھر وہ گڑبڑ نہیں کرے گا, پھر وہ لال مرچوں میں لکڑی کا برادہ نہیں ملائے گا. اسی طرح جو بھی گناہ کی جو ملاوٹیں اور حرام چیزیں ہیں وہ نہیں کرے گا, کیونکہ بھائی یہ بندہ اپنی موت کو سامنے رکھتے ہوئے زندگی گزار رہا ہے. اسی چیز کو ہمارے پیارے آقا دو جہاں نبی پاک حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ اللہ کا جو خوف ہے, اللہ کا ڈر, یہ پورے دین اسلام کی اور نیک اعمال کی اور گناہوں سے بچنے کی جڑ ہے, خلاصہ ہے. کیا چیز؟ اللہ کا خوف. اگر آدمی سے کوئی کام نہیں ہو رہا, دین اسے مشکل لگ رہا ہے, بھاری لگ رہا ہے کہ میں کیا اعمال کروں کیا نہ کروں, اور دین تو بڑا مشکل ہے, تو بزرگوں نے اسی حدیث شریف سے استدلال کیا, کچھ نہیں کر سکتے, اللہ کا ڈر دل میں رکھ لو, بس اللہ کا دل میں ڈر اور خوف رکھ لو. اب بھائی ہر آدمی کہہ سکتا ہے کہ میں تو اللہ سے بہت ڈرنے والا ہوں, لیکن اللہ پاک نے یہی بات قرآن پاک میں فرمائی, جس کا خلاصہ یہ کہ اللہ سے ڈرو جیسے اس سے ڈرنے کا حق ہے. اب بھائی کیسے پتہ چلے گا کہ اللہ سے ڈرنے کا کتنا حق ہے؟ تو ہمارے حضرت والا رحمۃ اللہ فرماتے تھے, اللہ کا اگر زیادہ ڈر ہو جائے موت قبر حشر کا, اور اللہ کا زیادہ خوف ہو جائے تو آدمی بعض دفعہ ڈپریشن میں آ جاتا ہے, نفسیاتی بھی ہو سکتا ہے, پاگل تک ہو سکتا ہے. اب کتنا اللہ کا ڈر مطلوب ہے؟ حضرت نے فرمایا بس کوئی آدمی بس گناہ سے بچنے کی جس کو توفیق ہوئی, سمجھ لو اس نے اللہ سے ڈرنے کا قدا کر دیا. یہ پہچان ہے کہ اللہ کو کتنا ڈر مطلوب ہے. زیادہ ڈر مطلوب نہیں ہے. اللہ کو پتہ ہے اگر میرے بندے زیادہ مجھ سے ڈر گئے تو یہ بے اعتدال ہو جائیں گے, یہ اس قابل نہیں ہوں گے کہ مسجد میں آگے کھڑے ہو جائیں, مجھے عبادت کر لیں. اسی چیز کو رسول اللہ عقید و جہاں صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ مجھے اللہ کے اللہ اگر تو مجھے تمہارے دل یعنی خلاصہ دی سے پاک کا یہ تھا منقول ہے کہ آپ نے ارشاد فرمایا کہ اگر مجھے ڈر نہیں ہوتا کہ تم لوگ خوفزدہ ہو جاؤ گے, ڈر جاؤ گے اللہ تبارک تعالیٰ سے, قبر سے, موت سے, حشر سے, تو اس خوف اگر مجھے نہیں ہوتا تو میں اللہ سے دعا کرتا تو تمہیں عذاب قبر دکھائے, یعنی غیب ہٹا دے, اور پھر تم کو پتہ چلتا قبر میں مردے کے ساتھ کیا ہوتا ہے. لیکن اس ڈر سے میں اللہ سے دعا نہیں کر رہا کہ اگر تم نے منظر دیکھ لیے پھر تم خوفزدہ ہو جاؤ گے, ایسا ڈرو گے اللہ سے, پھر تم اپنے مردوں کو قبر کے اندر دفن کرنا ہی چھوڑ دو گے کہ اللہ پاک ہم دفن نہیں کر رہے. اتنا برا ہوتا ہے بندے کے ساتھ قبر کے اندر, ہم دفن نہیں کر رہے, کیا مطلب؟ یعنی پھر مردے گھروں کے اندر پڑیں گے. میتیں جگہ جی لگانے کی دنیا نہیں ہے, عبرت کی جائے تماشا نہیں ہے, منع نہیں کر رہا ہے اللہ پاک, لیکن وجہ آج کسی چیز کو کمانے کی, مطلب یہ ہے کہ موت کو سامنے رکھتے ہوئے آدمی اپنی زندگی گزارے. آ رہی بات سے یہ کو بھائی کوئی مشکل کام تو نہیں ہے. تو اللہ سے ڈرنے کا کیا حق ہے؟ گناہ سے آدمی باز آ گیا, अगर ऐसा आदमी अरबपति भी है, छः छः प्राड़ों उसके पास भी हैं दुनिया की में वो घूम रहा है, तो ऐसा आदमी पक्का तारीख़ दुनिया है, उसने दुनिया को छोड़ा हुआ है। जो कहते हैं ना तारीख़ दुनिया क्या होता है और दुनिया परस्त, हम किसे कहते हैं? हम समझते हैं जिसके पास ज़्यादा पैसा है वो दुनिया परस्त है, जो बेचारा फ़कीर मफलूकुल हाल है वो जो है तारीख़ दुनिया है तो दरवेश है। नहीं भाई, ऐसा नहीं है। उलमा और मशाइख ने तारीफ़ ये बनाई है, दुनिया परस्त उसको कहते हैं, दुनिया कमाने का, पैसा कमाने का नाम दुनिया नहीं है, दुनिया ची चे अस्त। मौलाना रूमी रहमतुल्लाह फरमाया दुनिया किस शय का नाम है, तो फरमाया दुनिया अल्लाह से गाफिल कर देने का नाम है। मौलाना रूमी रहमतुल्लाह फरमाते पैसा कमाने का नाम दुनिया नहीं है, दुनिया किस चीज़ का नाम है, दुनिया परस्ती के, दुनिया के जायज़ मामलात में भी आदमी ऐसे लग जाए कि खुदा को ही बुला दे, ये दुनिया परस्ती है। इसकी मिसाल हजरत वाला देते, अगर कोई अमरूद बेच रहा है, कोई गरीब आदमी है ठेले के ऊपर, गरीब आदमी है लेकिन फिर अमरूद बेचे जा रहा है, लेकिन नमाज की भी तौफीक नहीं है, सारे दिन अमरूद बेचता रहता है, तो ऐसा आदमी पक्का दुनिया परस्त है, दुनिया परस्त है। और एक अरबपति है मिसाल के तौर पे, छः छः उसकी फैक्ट्री है, बहुत पैसा है, लेकिन एक वक्त अपने रब को नहीं भूलता, फ़राइज़ वाजिबात पूरे करता है, गुनाहों से बचने का अहतमाम करता है, वो गुनाहों से बचने का अहतमाम करता है, तकवे से रहता है, ऐसा आदमी पक्का तारीख़ दुनिया है, उसने दुनिया को छोड़ा हुआ है, उसने दुनिया को लात मारी हुई है, उसके दुनिया जो है वो दिल में नहीं आई है, उसकी जेब में दुनिया है, दिल में नहीं आई है उसकी दुनिया, उसकी दुनिया सिर्फ जेब में है, वो इस्तेमाल कर रहा है, बरत रहा है, जैसे टिश्यू पेपर है ना, इस्तेमाल करता है फिर आखिर में फेंक देता है वो। तो इसी चीज़ को हजरत वाला फरमाते थे, दुनिया जेब में हो जायज़, दुनिया जेब में हो जायज़, लेकिन दिल में आएगी तो बेड़ा गर्क हो जाएगा। तो जिस चीज़ की जो औकात हो उसको वहीं तक रखना चाहिए, यानी अगर किसी की कोई चप्पलें हो, मिसाल के तौर पे कोई लेता है बहुत महंगी 10,000 की भी, अगर कोई सैंडल मिसाल के तौर पे ले रहा है वो, लेकिन भाई कितनी शानदार महंगी क्यों ना हो, लेकिन उसका जो महल है यानी उसकी जो जगह है क्या है, पैर, पैर जूतियों में ही जाएंगी, चाहे उसमें हीरे जवाहरात, तो बादशाह ऐसे ऐसे माजी में जूतियाँ पहनते जिसमें सोने और चांदी की कढ़ाई हुआ करती थी, तो भाई लेकिन कोई सर पर तो नहीं रखा ना जी, सोने चांदी की कढ़ाई है, मैं तो सर पर रखूँगा नहीं, जाएगी पैरों में, इसकी जो औकात है। और टोपी अगर 100-200 रुपए की भी है भाई, घटिया भी टोपी है, सस्ती भी 100 रुपए की भी अगर टोपी है, लेकिन पहनी जाएगी सर पे, क्योंकि टोपी का मुकाम सर है, तो जिस चीज़ का जो मुकाम होता है उसको वहीं तक आदमी रखेगा तो फिर उसका काम बनेगा। तो दुनिया की जो औकात है, दुनिया एक कुत्ती चीज़ है, दुनिया एक बड़ी बदशकल बुढ़िया की शक्ल में मिली थी आप सल्लल्लाहु अलैहि वसल्लम को शबे मेराज पे, कभी शबे मेराज के वाक़यात तो पढ़ें, कौन कौन सी चीज़ें आप सल्लम के सामने आई थी, क्या था, बड़ी बड़ी बदसूरत और घिनौनी शक्ल में उसने आप सल्लल्लाहु अलैहि वसल्लम को आवाज़ दी थी। जिब्राइल ने फरमाया था, यार रसूलुल्लाह सल्लम आप मत देखिएगा इसकी तरफ, इस तरह से एक हसीन और जमील दुल्हन की शक्ल में एक औरत नजर आई, बहुत हसीन, उसने भी आप सल्लम को आवाज़ दी, आपने फरमाया मत देखिएगा उसको, ना जवाब दीजिएगा सलाम का। और उसके बाद फिर जिब्राइल अमीन ने फिर हकीकत भी बताई, वो जो हसीन व जमील जो दुल्हन नुमा जो औरत आपको आवाज़ दे रही थी वो दुनिया थी, जो अपनी पूरी जेब व जीनत के साथ आई थी, अगर आप उसकी तरफ पलट के देखते या उसका जवाब देते सलाम का, तो आपकी पूरी उम्मत ही दुनिया परस्त हो जाती। उस वक्त आप सलाम का अमल गोया वो फिर उम्मत की तरफ से था, रिप्रेजेंटेटिव थे आप सलाम उस वक्त, तो पूरी सफ़र क्या हशर होता, शायद ही कोई अल्लाह वाला नज़र आता भाई, जो आज कुछ लोग दीनदार तारीख दुनिया नज़र आते हैं, ये इसी वजह से हमारे आक़ा दो जहां सल्लल्लाहु अलैहि वसल्लम ने दुनिया की तरफ नज़र नहीं करी थी। अल्लाह, तो मना नहीं है भाई, दुनिया आदमी कमाए, पैसा भी कमाए, लेकिन मौत को सामने रखते हुए मामलात को लेकर चले, हराम काम नहीं करे। जहरी बात है, दिल में अल्लाह का खौफ आ गया, फिर उसके लिए ट्यूशन लेना नहीं पड़ेगा, उसके लिए एजुकेशन लेनी नहीं पड़ेगी, फिर वो जो मोनिटर जो है अल्लाह का खौफ, एक चीज़ कल्ब के अंदर आ जाएगी, फिर वो गाइड करेगी, इल्हाम होता है, कशफ होगा, ज़रूरी नहीं है अल्लाह वालों को ही कशफ हो, बाज़ दफ़ा कशफ इल्हाम नज़र आता है, उसकी नौयतें होती हैं, उसके स्टेजेस होते हैं कशफ इल्हाम के, एक वाज़े कशफ इल्हाम होता है, एकदम से पर्दा हटता है, वो कशफ इल्हाम अलग होता है, लेकिन बाज़ दफ़ा जो वसवसे टाइप ख्यालात होते हैं नेकी के, अच्छाइयों के, दिल पर बहुत दबाव पड़ता है उनका। हज़रत मौलाना अशरफ अली थानी साहब रहमतुल्लाह फरमाते थे, ये जो नेकियों का जो इल्हाम होता है या गुनाह के ऊपर मलामत, ये तौबा की तरफ जो हमारा दिल चाहता है, ज़मीर की, इसको मलामत लोग कहते हैं, फरमाया ज़मीर की मलामत नहीं होती, ये फरिश्ते जो होते हैं इल्हाम करते हैं, गुनाह के ऊपर मलामत और तौबा की जो तौफीक होती है, फरिश्ते इल्हाम करते हैं उसको, फिर आंसू टपकते हैं, फिर वो तौबा करता है बंदा, ये फरिश्ते काम कर रहे होते हैं। इसी तरह नेकियों की तरफ जो रग़बत कराता दिल करता है और दिल में आता है मैं ये काम करूँ, ये करूँ, ये करूँ, तो थानी साहब ने फरमाया कि ये भी फरिश्ते इल्हाम करते हैं उसको, ये फरिश्तों की ड्यूटी होती है, इल्हाम करने वाले फरिश्तों की अलग ड्यूटी होती है जो हमें अच्छी बुरी बात पर मुतला करते रहते हैं। लेकिन हम बाज़ लोग इतने बदनसीब होते हैं कि वो फरिश्तों के इल्हाम को भी कुचलते रहते हैं अपनी अकड़ और अपनी राय के हिसाब से, कुचलते रहते हैं उनकी उनकी फरिश्तों जो इल्हाम कर रहा है उसको दबाते रहते हैं, उसके अगेंस्ट चलते हैं। तो वो बड़ी ख़तरनाक बात है भाई। फिर एक वक्त आता है फिर वो भी छोड़ देते हैं समझाना। तो जब दिल पे किसी अच्छी बात का दबाव पड़े तो उस पर कर लेना चाहिए उसको, और किसी गुनाह पर मलामत हो और दिल पर दबाव पड़े तो तौबा करनी चाहिए उन गुनाहों से। ये अल्लाह की तरफ से समझाया जा रहा है प्यार से। नहीं मानेगा उस ज़मीर की आवाज़ को, फरिश्तों के इल्हाम को दबाएगा तो फिर परेशानी आने का अंदेशा है। डायरेक्ट थर्ड डिग्री नहीं आती। तो आज जो ये जो मामलात हैं, लोग इस कदर ज़्यादा मादा परस्त हो चुके हैं कि जिसकी कोई मिसाल नहीं मिलती। तो भाई ये बड़ी सब तबाही की तरफ मामलात जा रहे हैं। जैसे बाज़ लोग बाहर जाने के शौकीन होते हैं, अमरीका चला जाऊँ, कनाडा चला जाऊँ, पेरिस चला जाऊँ, फ्रांस चला जाऊँ, तो भाई ये चीज़ें अब जायज़ नहीं रही हैं। मसला समझ लें, ये बड़े बड़े बाकायदा उन्होंने उसमें तफसीलन लिखा है कि उससे नुकसान क्या होंगे। उससे नुकसान ये होते हैं कि जब आदमी पैसों के चक्कर में जब इन ममालिक में जाता है तो अक्सर दीन का बेड़ा गरक हो जाता है, दीन नहीं रहता, इस्तकामत नहीं रहती। इल्ला माशाल्लाह किसी को उस गंदे माहौल में भी हिदायत दे दे हैं ऐसे लोग, लेकिन बहुत कम है। बिलफर्ज तो ख़ुद का तो ईमान मुश्किल, बिलफर्ज बहुत जान लड़ाई, कोई अल्लाह वाला वहाँ मिल गया, ताल्लुक़ कायम कर लिया, किसी तबलीगी जमात में आदमी वहाँ पर भी नहीं जुड़ गया, अपना ईमान उसने बचा लिया, चलो भाई। लेकिन भाई उसके बीवी बच्चे तो वहीं पर है ना, बच्चे तो वहीं पले बड़े, तुम मर गए फिर उसके बाद बच्चों को कौन बचाएगा। गए थे आप पाकिस्तान से या सऊदी से या कहीं से भी, फिर बच्चे ने भाई आपने बहुत ज़ोर लगाया, हमने अच्छा गुमान रखा, बच्चे भी आपके 100% मुत्तकी बन गए, ये भी हालांकि मुश्किल है मान लिया चलो भाई। तो फिर एक वक्त आएगा आप तो अल्लाह को प्यारे हो गए, फिर उसके बाद जो आपके पोते पैदा होंगे क्या उनका भी वही ईमान बचा रहेगा, फिर उनके पड़ पोते जो होंगे आपके आप तो चलेगा, फिर क्या उनका भी ईमान बचेगा। तो बाकायदा उलमा और मशाइख ने बड़ी बड़ी किताबें लिखी हैं, बड़े बड़े बयानात में बताया कि वो कितने अंग्रेज़ लोग ऐसे टकराए जो यही लग रहे थे कि 100% के अंग्रेज़ हैं और अंग्रेज़ी थे, लेकिन जब कुछ बातचीत हुई तो पता चला कि भाई ये तो मुसलमान की औलाद थे। हुआ क्या था, अभी तबलीगी जमात के एक साहब ने बताया कि हम लोग गए थे अमेरिका वगैरह कहीं, तो उन्होंने कहीं अजान दी किसी कहीं जगह, उनको नमाज करनी थी, तो अजान के बाद एक अंग्रेज़ आया और उसने इंग्लिश में बातचीत करी, भाई आपने क्या भी किया। तो बताया भाई ये मुसलमान है, अजान देते हैं, हमारी प्रीचिंग होती है ये। तो उसने कहा कि आप क्यों पूछ रहे हैं। उसने कहा कि मेरे जो परदादा दादा या परदादा जो थे, जब मैं 4-5 साल का था उस वक्त मैं देखता था वो ये अमल करते थे। वो बड़े हैरान, ये तो पूरा अंग्रेज़ कुछ शक्ल सूरत बिल्कुल उसकी अंग्रेज़ों वाली है, इंग्लिश भी कोई। उसने कहा तुम मुसलमान हो। उसने कहा नहीं। फिर जब बातचीत हुई, तहकीक हुई, नाम पूछा तो पत्नी कैन नाम में आ रहा था आखिर में। तो तहकीक के बाद पता चला कि उसके जो दादा परदादा इंडिया से कोई आए थे, मुसलमान थे वो, और फिर उसके बाद वो अजान दिया करते थे। ये छोटा सा देखता था अपने पत्नी दादा को परदादा को, किसको अब्बा वगैरह भी थे, लेकिन वही बात। फिर उसके बाद दादा मर गए, फिर उसके अब्बा ने कोई शादी वादी कर ली, क्या हुआ बहरहाल। तो वो कैन जो हुआ वो खान था उसका नाम, उसके बाप दादा का जो नाम था आखिर में खान लिखा हुआ, तो खान से वो कैन तब्दील हो गया कैन। अब बताइए कौन पता करेगा। तो इस तरह उलमा मशाइख ने बड़े बड़े वाक़यात लिखे हैं कि बड़े बड़े मुसलमानों की औलादें ईसाई और यहूदी बनी हुई हैं आज, जिनके 2-4 पीढ़ी जो पहले के जो मुसलमान थे वो आए थे शिफ्ट होके हिजरत करके पैसों के चक्कर में, लेकिन फिर कमाया पैसा वहीं, शादियाँ की वहीं, अपनी औलादें उन्होंने पैदा करी, फिर उसके बाद मर गए। फिर दीन की मेहनतें ना होने की वजह से वहाँ का माहौल उनके ऊपर असरानंदाज़ होने लगा, फिर उसके बाद जो है वो बेचारे काफिर हो गए। तो फिर अल्लाह की तरफ से बड़ा अजाब है ऐसे लोगों के ऊपर के जालिमों, एक तो हमने तो मुसलमान घराने में पैदा किया, तुमने चंद तकों के नहीं इस कुफ्रिस्तान में आया, और फिर तुमने अपना यहाँ पर नुतफ़ा छोड़ा, अपनी औलादों को छोड़ा और मर गए। आज तुम्हारी औलादें हमारे दुश्मनों की सफ में खड़ी हैं, काफिर हो चुकी हैं, कोई ईसाई है कोई यहूदी है। तो भाई ये पैसा ऐसी चीज़ है जिसके पीछे कब्र को आदमी बेच दे, ईमान तबाह हो चुका है। कितने उलमा और मशाइख बताते हैं, हज़रत वाला रहमतुल्लाह के जो खुलफा हैं जो साउथ अफ्रीका में मॉरिशस में कहाँ कहाँ हैं, वो जब आते हैं गुलशन में वक्त लगाने के लिए बयान करते हैं तो रोते हुए बताते हैं, कहेंगे साउथ अफ्रीका में बता रहे हैं, एक घर मुसलमान लड़की हिंदू शौहर, ये साउथ अफ्रीका का बताया जा रहा है, मुसलमान लड़की हिंदू शौहर, आगे पड़ोस में दूसरा घर हिंदू औरत मुसलमान शौहर, तीसरा घर जो है ईसाई औरत और मुसलमान शौहर, इस तरह से मिक्स आम बातें वहाँ पर, कोई सेंस नहीं है कि ये मुसलमान है काफिर है, ये कोई बीच में लाइन ही ड्रॉ नहीं है, सब खिचड़ी बनी है। ये है मगरबी ममालिक। اس لیے انہوں نے مولانا تقیف مانی صاحب نے یہی فرمایا کہ اپنا ایمان بچاؤ، دین بچاؤ، کیونکہ یہ گناہ نہیں ہے، یہ تو کفر کا معاملہ، اولاد کفر میں ہم تباہ کر کے پہنچا دیں گے اپنی اولادوں کو، اپنی اولادوں کو ہم کافر بنانے کا بندوبست کر رہے ہیں. اور دوسری بات ہے بھائی، حالات کا پتہ نہیں، آج کل جو مغربی ممالک وغیرہ ہیں وہاں پر اچانک مسلمانوں پہ اٹیک ہو جاتا ہے. برما کے حالات ہمارے سامنے، کشمیر کے حالات ہمارے سامنے، جو فرانس میں گستاخیاں ہوتی رہتی ہیں، آپ صلی اللہ علیہ وسلم کے خاکے بنائے جاتے ہیں، انگلینڈ میں آئے دن ہوتی رہتی ہیں کہانی، لیکن اتنا آتا نہیں ہے اخبارات میں. تو جو جاننے والے ہمارے وہ بتاتے رہتے ہیں کہ وہ لوگ بھائی دھمکیاں دے رہے ہیں کہ تم لوگوں کے ساتھ ہم برما والا حشر کریں گے، اب بہتر یہ کہ تم لوگ یہ چھوڑ دو چلے جاؤ، کھل کے بولتے ہیں، لیکن ایک مسلمان وہاں سے موو کرنے پہ تیار نہیں ہے. وجہ کیا ہے؟ کہہ رہے ہیں جی ہم ویل سیٹ ہیں، ہمارے کاروبار سیٹ ہیں، ہماری لائف ہے یہاں پر، اب ہم چھوڑ کے کہاں جائیں گے. اب بھائی وہ کہہ رہے ہیں کہ تمہیں برما کے حالات یاد ہیں نا، وہ حشر کریں گے تمہارا، تمہاری بہن بیٹیوں کی عزت الگ لوٹیں گی، گاجر مولی کی طرح تمہیں کاٹ دیں گے. اللہ خود قرآن پاک میں فرما رہے ہیں کفار تمہارے دشمن ہے، لیکن بھائی مسلمان آج کہتا ہے بھلے جان سے مار دو مجھے، میری بوٹیاں بوٹیاں بنا دو، لیکن پیسے جو ہے نا اس میں کمی نہیں چاہیے، مجھے پیسے پورے چاہیے. تو کیا حال ہوگا بھائی پھر ہمارا؟ اکثر کا بہت برا حال ہے بھائی. بھائی پیسہ بہت اچھی چیز ہے، لیکن جب عافیت خطرے میں پڑ جائے، اپنی جان خطرے میں پڑ جائے، جب اس کے بعد اللہ نہ کرے ایمان خطرے میں پڑ جائے، تو پھر پیسہ تھوڑی دیکھتے ہیں، پھر کم کھا لو لیکن عافیت مانگو اللہ سے. یہ ہے، یہ تو اگر اسلامی کوئی بات نہ بھی ہو تو بھی اس چیز کو تو کافر بھی سمجھ لے گا، اس کے لیے کوئی مسلمان ہونا بھی ضروری نہیں ہے، نہ یہ کوئی اتنی مشکل ٹپیکل بات ہے. لیکن بھائی آج مسلمان ہم لوگ سوچتے ہی نہیں ہیں کس طرح سے ہمارا معاملہ وہ ہوگا. تو بھائی یہ علماء اور مشائخ کے یہ معاملات آ رہے ہیں باہر کے ممالک کے حوالے سے کہ یہ اس وقت حالات چل رہے ہیں. اور بالفرض اگر، اور کیا خطرناک تباہی ہے کہ اگر بالفرض وہاں اگر چلے بھی گئے اور یہ حالات تو ہوں گے ہی ہوں گے، بالفرض ظاہر بات ہے پھر تقویٰ نہیں رہتا. تو کتنے ایسے لوگ جب حضرت والا کے پاس ہم لوگوں کو دیکھتے تھے، جب وہ یہاں سے سعودیہ چلے گئے یا کہیں امریٹس چلے گئے، کتنے ایسے لوگوں کو دیکھا، بڑے بڑے متقی پرہیزگار لوگ تھے، لیکن صحبت نہ ہونے کی وجہ سے، صرف سعودی عرب جیسے ملک میں جانے سے، صحبت نہ ہونے کی وجہ سے ان کا دین خطرے میں پڑ گیا. میں مغربی مالک کی بات نہیں کر رہا کیونکہ اللہ والوں کی صحبت ہی نہیں رہی. دوسرا نقصان سنیے کیا ہوا، بہری بات ہے صحبت ہی نہیں رہی، وہ ریکارڈنگ بیان سن رہے ہیں یا اس پہ گروپ میں بیانات آ رہے ہیں، اس پہ ویب سائٹ کے اوپر سن رہے ہیں، تو وہ ٹھیک ہے، اس سے بھی فائدہ ہو جاتا ہے، وہ بات تھوڑی آئے گی جو صحبت کی جو گرمی ہوتی ہے. تو اب ہوا کیا، داڑھی ایک مٹھی تھی، آہستہ آہستہ داڑھی کم ہونا شروع ہو گئی. پہلے ٹخنے اوپر ہوتے تھے، پانچے ٹخنوں سے اوپر ہوتے تھے، اب آہستہ آہستہ نیچے ہونے لگے. پہلے ٹوپی پہنی جاتی تھی، پھر اس کا ٹوپی اتر گئی، اسٹائلش بال بننے شروع ہو گئے. تغیر آہستہ آہستہ ہوتا ہے نا، جس طرح اصلاح آہستہ آہستہ ہوتی ہے، تو اسی طرح جب عمارت تقویٰ تعمیر ہو جاتی ہے تو ڈیمولش بھی وہ آہستہ آہستہ ہوتی ہے، تباہ اور بربادی جو ہوتی ہے دین اور ایمان کی تقویٰ کی، وہ بھی پھر آہستہ آہستہ ہوتی ہے. ایک دم سے داڑھی پھر اس لیے صاف نہیں کرتا، لوگ لعنت ملامت کریں گے، یار یہ کیا کیا تم نے. تو لوگوں کا مائنڈ بنانے کے لیے بعض چالاک لوگ کیا کرتے ہیں، کہہ رہے ایک دم سے داڑھی صاف مت کرو، آدھا آدھا ایک ایک انچ کم کرو، تاکہ لوگ اس طرح سے عادی ہو جائیں میری داڑھی کے، پھر ایک دم سے پھر صاف کر دو. تو یہ صرف سعودی عرب جانے سے ہم نے دیکھا کتنے لوگوں کا نقصان ہوا، دینی تقویٰ ان کا برباد ہو گیا، ختم ہو گئی کہانی. تو جب عرب ممالک میں جانے میں یہ معاملات ہو رہے ہیں، تو بھائی جو لوگ یورپ سائڈ جائیں گے تو ایمان بچے گا، تقویٰ بچے گا، گناہگار الگ ہوں گے، زنا شراب یہ ساری چیزیں ہونے کا اندیشہ بڑھ جائے گا، اور جب گناہ ہوں گے تقویٰ کم ہوگا، پھر کیا ہوگا، پھر اللہ کی طرف سے پریشانی آئیں گی، اب بلیات آئیں گی، اب مصائب آئیں گے، کیونکہ اس کا تقویٰ ختم ہو چکا ہے، اب یہ فاسق فاجر بن چکا ہے. ہاں پیسہ آ گیا، ڈالر آ گئے، پیسہ تو آ گیا بھائی، لیکن اس کے ساتھ کتنی بربادیاں، ساتھ میں جو بلائیں آئیں گی وہ بھی تو دیکھو، صرف پیسہ کیوں دیکھتے ہو، یہ کہاں کی عقل مندی ہے بھائی. وجہ کیا ہے کہ اس زندگی، اس شخص نے جو زندگی رکھی اپنے سامنے، اس نے زندگی تو گزار رہا ہے لیکن اس نے اپنے سامنے موت نہیں رکھی، اپنے سامنے بھی زندگی رکھی، زندگی تو گزار ہی رہا ہے لیکن سامنے موت نہیں ہے، سامنے زندگی ہے، ہری ہری نظر آ رہی ہے، اس کو پتہ ہی نہیں کہ گڑھا بھی خدا بھائی جس میں مجھے اچانک ڈال دیا جائے گا، موت کا وقت آئے گا. تو حضرت والا نے فرمایا کامیاب زندگی اس کی ہے جو اپنی زندگی کو سامنے موت رکھ کے پھر گزارے، پھر انشاءاللہ تعالی وہ اعتدال میں چلے گا، پاگل نہیں ہوگا، دنیا کا پانی نہیں چڑھے گا، حوث پرستی اس کے اندر نہیں ہوگی، جانور نہیں بنے گا، پاگل نہیں ہوگا، ٹکے ٹکے پہ اپنا ایمان نہیں بیچے گا کہ لڑکی آ گئی تو بھول گیا خدا کو، خوب بدنظری کر رہا ہے، اپنا یہ ایمان بیچ دیا اس نے، بھول گیا اللہ کو، نہ اس کو قرآن پاک کی آیت یاد رہی کل للمؤمنین یغضوا من ابصارہم، اللہ کا حکم، اے محمد صلی اللہ علیہ وسلم مومن مردوں سے کہہ دیجئے کہ اپنی باز نگاہوں کی حفاظت کریں اور شرمگاہوں کی حفاظت کریں، بھول گیا وہ اللہ کو، اس آیت کو. क्योंकि खुदा उसने ईमान बेच दिया, टके टके पे ईमान बेच रहा है ये तो आदमी। ज़रा सा किसी ने लालच दिया मक्का छोड़ दिया, ज़रा किसी ने लालच दिया मदीने पाक की नौकरी छोड़ दी कि वहाँ तुम्हें चंद टके ज़्यादा मिलेंगे, छोड़ दो अल्लाह रसूल के दर को, भाग गया वो छोड़ के। टके टके पे ईमान बेच रहा है ऐसा शख्स, इसने वहाँ की बरकत नहीं देंगी, फजाइल नहीं सुने, इसने वहाँ में जो अल्लाह ने की जो रहमतें बरस रही जिससे उसको खुशियाँ आफियत आफियत उसने कुछ नहीं देखा, वो कह रहा है उस जगह से मेरे 3-5 हज़ार रियाल ज़्यादा मिल रहे हैं मुझे, छोड़ दो उस जगह को। उसने अल्लाह रसूल के दरबार की कीमत चंद टकों में उसने फ़रोख कर दी। तो आज हम मुसलमानों का अक्सर का ये हाल है, तो कोई हुसन देख के अपना ईमान बेच रहा है, कोई चंद टकों में अपना ईमान बेच रहा है, कोई किसी तरह से अपना ईमान बेच रहा है भाई। तो ये चीज़ें जो होती हैं ये बड़ी ख़तरनाक होती हैं। तो ये जगह जगह जो टके टके पे जो लोग अपने ईमान को और अपने आप को बेच देते हैं, ऐसे लोग अल्लाह वाले नहीं होते। अल्लाह वाले जो होते हैं भाई, वो अपना ईमान इन चीज़ों के पीछे नहीं बेचते, वो क्योंकि उसकी वजह ये होती है, वो इसलिए नहीं बिकते क्योंकि वो बिक चुके होते हैं पहले से, वो अल्लाह के हाथों बिक चुके होते हैं। और जो एक दफ़ा चीज़ बिक जाती है फिर वो इस काबिल नहीं होती बास चीज़ें कि वो दोबारा बार बार बिकें, तो वो चूँकि अल्लाह के हाथों के ऊपर बिक चुके होते हैं, अल्लाह से तिजारत कर चुके होते हैं, अपना जान माल इज़्ज़त आबरू ईमान और यकीन सब कुछ अल्लाह के सुपुर्द कर चुके होते हैं, अल्लाह के हाथों बिक चुके होते हैं, तो अब वो इसलिए फिर वो किसी चीज़ से नहीं बिकते, ना हुसन से, ना माल से, ना किसी चीज़ से, किसी चीज़ से नहीं बिकते क्योंकि वो अल्लाह के हाथों बिक चुके होते हैं। और जो टके टके पे अपनी चीज़ों को बेच रहा है तो समझ ले अपनी कीमत अभी कहाँ है, उसकी उसकी पहुँच अभी। तो हम लोग अपना असेसमेंट करें, अपनी जांच पड़ताल करें, देखें अपने मामलात को कि हमारा ईमान और यकीन कितना बड़ा। लोग कहते हैं ना ईमान और यकीन, ईमान और यकीन, ईमान और यकीन है क्या, कभी समझ में आया ईमान और यकीन? ईमान और यकीन जो बढ़ता है, ईमान तो सबको हासिल है, जिसने कलमा पढ़ लिया वो साहिब ईमान हो गया, लेकिन ये ईमान और यकीन में इजाफा किस चीज़ से होता है भाई? सिर्फ तकवे से, गुनाहों से बचने से, कोई दूसरा ज़रिया नहीं है। ये बात जहन में रख लीजिए, पूरे कुरान और हदीस का ये हासिल है, ईमान और यकीन में जो इजाफा होता है जब आदमी मौत को सामने रखते हुए, अल्लाह का खौफ दिल में रखते हुए तकवे से रहने की कोशिश करता है, गुनाह से बचता है, उसके बाद अल्लाह पाक उसके दिल में ईमान और यकीन में उसके इजाफा करते हैं। ये हम खुद से नहीं खींच के बड़ा कर सकते ईमान और यकीन। या मैं 6 घंटे तक रोज़ाना ईमान और यकीन के ऊपर बयान करता रहूँ, मेरा बोलने से ईमान और यकीन नहीं बढ़ेगा जब तक मैं अमली तौर पर जो मैं कह रहा हूँ उसको करके नहीं दिखाऊँगा। मिसाल के तौर पर नज़रों की हिफाजत में बयान करूं, ईमान और यकीन पे बात करूं, बाहर जाके मैं औरतें लड़कियां देखना शुरू कर दूं, मिसाल के तौर पे, अल्लाह ना करे, तो भाई क्या हुआ, मेरे ईमान और यकीन में इजाफा होगा? तो भाई जो मैं कह रहा हूं उस पर जब तक अमल नहीं होगा, तक्वा नसीब नहीं होगा, तो ईमान और यकीन में मेरे इजाफा नहीं होगा। तो याद यही मसला है। तो ईमान और यकीन जो लोग अपना बढ़ाना चाहते हैं तो भाई वो अपने जो तक्वे को बढ़ाएं, गुनाहों से बचने का गम उठाएं, तो ईमान और यकीन उससे बढ़ता है। और गुस्से को पीने से रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमाते हैं, किसी ने किसी को किसी के ऊपर किसी को गुस्सा आया और उससे बदला लेने पे कादिर था, कुदरत हासिल थी उसको, यानी वो बदला ले सकता था, पावर अल्लाह ने उसको दी थी, और फिर अल्लाह के लिए उसने माफ़ कर दिया, तो अल्लाह ने फरमाया अल्लाह पाक उसके कल्ब को ईमान और सुकून से भर देंगे, लबालब कर देंगे ईमान से और सुकून से। तो ईमान किस चीज़ से बढ़ रहा है? रसूल अल्लाह फरमा रहे हैं भाई ईमान और यकीन किस चीज़ से बढ़ रहा है? गुस्से को पी जाने से, लोगों की खताओं को माफ़ करने से। क्या हो रहा है? ईमान भी बढ़ रहा है और सुकून, ईमान और सुकून से अल्फाजें भर देंगे, लब अलब कर देंगे। आज लोगों को ईमान में भी लोगों की कमी है और लोगों को सुकून भी हासिल नहीं है। तो अगर हम सुकून चाहते हैं तो लोगों की खताओं को माफ़ करें, लेकिन इसमें टर्म्स एंड कंडीशन भी बता दें, कुदरत पावर रखता हो। ये नहीं पता लगा चपरासी है वो डायरेक्टर से उसका कोई मसला हो गया, अब वो कुछ कर ही नहीं सकता बेचारा, चपरासी है वो तो नौकरी से निकाल देगा, या वो पावरफुल है कुछ भी कर सकता है वो डायरेक्टर, अब वो चपरासी बोले जी या मैंने तुझे माफ़ किया, तो भाई तुम क्या अच्छा माफ़ नहीं करेगा तो भाई तुम क्या कर लोगे? कुछ नहीं कर सकते, तुम तो चपरासी है, वो डायरेक्टर है, वो एक फ़ोन करेगा भी तुम्हें रेंजर आगे उठा लेगी। तो यहाँ ये सिफत नहीं आ रही, ये उसके नहीं आ रही है जो कुदरत रखता हो पावर की, इंतकाम लेने की, बदला लेने की, और फिर अल्लाह का खौफ उसके दिल पर हो और फिर दिल में सोचा यार मैंने इसको माफ़ किया, फिर ये मुजाहिदा है ना। क्योंकि जब आदमी के पास पावर होती है, पैसा हो, दौलत हो, इज़्ज़त हो, ताल्लुकात हो, और फिर अल्लाह का खौफ हो और फिर किसी को माफ़ कर दे वो, तो ये बहुत बड़ा मुजाहिदा है। दिल पर झटका लगेगा यार उसने मेरे साथ ज़्यादती की है, मैं तो छोड़ूंगा नहीं इसको, लेकिन अल्लाह की खातिर उसने माफ़ कर दिया तो जो उसको तकलीफ़ हुई है पावर होते हुए भी, پھر اللہ پاک اس کو یہ چیزیں عطا فرماتے ہیں. تو ان چیزوں سے ایمان و یقین زیادہ بڑھتا ہے بھائی, ٹھیک ہے. باقی اللہ کے جو ساری چیزیں ہوتی ہیں تقوی سے بڑھتا ہے. تو آج کا جو یہ جو بیان ہے بھائی, آج جو حاصل یہی ہے کہ اپنی زندگی ہم اس طرح سے گزاریں کہ سامنے موت ہو. حضرت مولانا اشرف علی تھانی صاحب رحمۃ اللہ جہاں سوتے تھے تو ان کی دیوار کے اوپر یعنی بالکل سامنے ایک انہوں نے چند اشعار لکھ کے لگائے ہوئے تھے, اور صبح اٹھنے کے بعد مسنون دعائیں پڑھنے کے بعد جو سب سے پہلا عمل کرتے تھے وہ روزانہ ایسے اشعار دیکھتے تھے دیوار پہ. تو پھر لوگوں نے پوچھا کہ حضرت یہ آپ پابندی سے یہ ایک آپ نے معمول بنایا, اس میں کیا راز ہے؟ کہنے لگے بھائی ہماری بھی بیٹری ڈاؤن ہو جاتی ہے بعض دفعہ, تو مجھے بھی روز صبح کو اپنی یہ اشعار پڑھ کے اپنی بیٹری کو چارج کرتا ہوں ایمان و یقین کی. کیا تھا وہ شعر؟ رہ کر دنیا میں بشر کو زیبا نہیں غفلت, رہ کے بشر کو دنیا میں زیبا نہیں غفلت, موت کبھی ہر دم دھیان رہے, موت کبھی ہر دم دھیان رہے. جو بھی بشر آتا ہے دنیا میں, جو بھی بشر آتا ہے دنیا میں, میں بھی پیچھے چلی آتی ہوں یہ کہتی ہے قضا ذرا دھیان رہے. جو بھی بشر آتا ہے تو وہ موت کہتی ہے کہ میں بھی تیرے پیچھے پیچھے ہوں ذرا دھیان رہے. تو تھانی صاحب رحمۃ اللہ علیہ یہ روزانہ اشعار دیکھ کے اور پھر بستر سے اٹھتے تھے, کہتے تھے میں بھی اپنی بیٹری کو چارج کرتا ہوں صبح اٹھ کے. کیا مطلب؟ کہ اپنی زندگی کے سامنے موت کو سامنے رکھتے ہوئے پھر اٹھ کے آغاز کر رہے ہیں صبح کا. تو اس طرح سے جب زندگی گزرے گی تو شاندار زندگی گزرے گی جس میں گناہ کم سے کم ہوں گے, اللہ کی محبت کا خزانہ اس کے قلب میں آئے گا, پھر اللہ پاک اس کو مستقیم رکھیں گے. سارا فساد کب پیدا ہوتا ہے؟ جب آدمی اپنی زندگی اس طرح سے گزارتا ہے کہ اپنے اس کے سامنے موت نہیں ہوتی بلکہ زندگی کے سامنے مزید ہری بھری زندگیاں نظر آتی ہیں. ساما سو برس کا ہے پل کی خبر نہیں, ساما سو برس کا ہے پل کی خبر نہیں. ہمارے پیارے آخر دو جہاں صلی اللہ علیہ وسلم نے ایک چارٹ ڈرا کر کے دکھایا تھا امت کو, وہ کبھی انشاءاللہ چارٹ بانٹوں گا, ابھی وہ رکھا ہوا ہے, اس کو فوٹو کاپی کرانی. آپ صلی اللہ علیہ وسلم نے ایک بار صحابہ کرام کو ایک اس طرح سے ڈرائنگ بنا کے دکھائی چارٹ کی, کہ اسکوائر بنایا مربع جس کو کہتے ہیں نا, چار خانہ سے چار یعنی اسکوائر بنا کے بنایا, اور اس اسکوائر کے سینٹر کے اندر ایک بیچ میں لائن ڈرا کری آپ صلی اللہ علیہ وسلم نے, اور اس جو لائن ڈرا کری تو اس کے بعد جو لائن تھی وہ اس اسکوائر کو تھوڑی سی اوپر کراس کر کے جا رہی ہے, یعنی ایسے اوپر تھوڑی سی نکل رہی ہے آدھا انچ جیسے یا ایک انچ, اور پھر بیچ میں اس لائن جو ڈرا کی ہے لیفٹ اور رائٹ لکیریں چھوٹی چھوٹی لکیریں ڈال دی جیسے پسلیاں ہوتی ہیں نا دائمہ اس طرح سے. پھر آپ نے ارشاد فرمایا کہ یہ جو مربع ہے یہ دنیا ہے جس میں ہم لوگ آ گئے, اور یہ جو بیچ میں جو لائن ڈرا جو کی ہوئی ہے یہ اس کی زندگی ہے انسان کی, اور سائڈ کی جو لکیریں ہیں پسلیوں کی طرح سے جو اس کے ساتھ لگی ہیں یہ دنیاوی حوادث پریشانیاں بیماریاں مصائب آزمائشیں ہیں جو اس کے ساتھ لگی ہوئی ہیں. دنیا میں آ گیا زندگی گزار رہا ہے چاروں طرف سے اس کو بند کیا ہوا ہے کیپچر کیا ہوا ہے مصائب نے بلاؤں نے پریشانیوں نے بیماریوں نے, یعنی ان چیزوں کو اس کو فیس کرنا ہے. اور پھر وہ جو لائن جو مربع تک نہیں جا رہی بلکہ اس کو جو کراس کر رہی ہے ایک انچ جو لائن باہر نکلی ہوئی ہے, آپ نے ارشاد فرمایا کہ یہ اسکوائر تک جو لائن آ رہی ہے یہ اس کی یہاں پر موت ہے, وقت آ گیا اس کا. لیکن یہ جو تم دیکھ رہے ہو گے تھوڑی سی جو لکیر یہ باہر نکلی ہوئی ہے, کہا کہ یہاں اس کے پیچھے اسکوائر تک اس کا جو ہے ٹائم پورا ہو گیا, یہاں اس کی موت چلا جانا اس کو دنیا سے, لیکن جو ایک انچ جو لائن باہر ہے یہ وہ اس کی خواہشات اور امیدیں ہیں جو مرنے کے 100 سال کے بعد تک کی ہیں. جبکہ بھائی پیچھے تو ٹائم ختم ہو گیا تمہارا, ساما 100 برس کا ہے پل کی خبر نہیں. یہ ہے یہ شعر بالکل اس حدیث شریف کی پوری تشریح ہے. اللہ والوں کو جو کلام ہوتا ہے عارفانہ کلام ان کو خود نہیں پتہ ہوتا بعض دفعہ کہ یہ جو آپ کلام کہہ گئے بھائی یہ تو فلاں قرآن پاک کی آیت کی تفسیر ہے, یا آپ نے جو کلام ابھی جو لکھ دیا یا پڑھا جو آپ کے اوپر نازل ہوا وارد اللہ پاک نے کیا یہ تو فلاں آف اسلم کی حدیث شریف کا خلاصہ ہے, بعض دفعہ نہیں پتہ ہوتا. وہی بات کہ یہ چونکہ ایک ہی سمندر ہے, ایک سمندر ہوتا ہے اسی کی یہ لہریں ہوتی ہیں, تو اشعار بھی اللہ والوں کو جو ہوتے ہیں وہ بھی قرآن اور حدیث سے اس لیے مدلل نہیں ہوتے, مدلل ہوتے ہیں وہ اسی وجہ سے کیونکہ تعلق مع اللہ ان کو حاصل ہے. اللہ تو خرابی تباہی کب پیدا ہوتی ہے؟ जब इंसान अपनी ज़िंदगी को सामने मौत को नहीं रखता, वो फिर क्या होता है, फिर दुनिया, फिर आदमी फिर हविष परस्त हो जाता है फिर आदमी, क्योंकि उसकी ज़िंदगी में मौत का तो वो खाना ही नहीं, उसके सामने उसकी मौत है ही नहीं, बस उसके सामने तो यही है कि बस मुझे खाना है, कमाना है और ऐश करने, बस जब मरेंगे देखा जाएगा। तो मानता तो है मौत आएगी, लेकिन इतना ज़्यादा ध्यान नहीं है। बाकायदा आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि लज्जतों को तोड़ने वाली चीज़ का अपनी गुफ्तो चनीत में लाजमी उसका जिक्र किया करो, अपनी बातचीत में कहीं पर भी बैठो। तो सहाबा कराम ने पूछा, या रसूल सल्लम लज्जतों को तोड़ने वाली क्या चीज़ है, तो आपने फरमाया मौत का जिक्र, मौत का जिक्र। और अल्लाह का जिक्र के बारे में आपने क्या फरमाया कि एक हदीस पाक का खुलासा है कि मनकूल है कि कुछ लोग बैठे हों और सारी बातें कर ली किसी ने दुनिया की, जैसे आज करते हैं ना भाई, फ़लाँ सियासतदान, सियासी तबसरा निगार, फ़लाना हुकूमत, फ़लाना वज़ीर, यही बातें आजकल तो लोगों के पास यही तो काम आएंगी, क्योंकि मुनकर नकीर सबसे पहले खबर में यही पूछेंगे, बताओ तुम्हारी नज़र में अच्छा हुक्मरान कौन सा था, बताओ इतने टीवी पर टॉक शॉक देखा था 4 घंटे, उसके तबसरों के बारे में बताओ। लोग इस कदर दीवाने हो चुके हैं टीवी के पीछे, एंकर्स के पीछे, सियासी तबसरों तबसरा निगार बने, बहुत बड़े मुबसर बने हुए बैठे, तबसरे करते रहते हैं, 2-2, 4-4 घंटे तक सारा दिन पहले टीवी देखेंगे, फिर उसके बाद दिमाग को ख़राब करेंगे, वो जहन गंदा हो जाएगा, सियासी मुबसर बन जाएंगे, फिर उसके बाद अपने कारोबारी ज़िंदगी में जाएंगे, फिर ऑफिस में जाएंगे, फिर वो जो 4 घंटे जो गंद अपने दिमाग में डालिए, फिर उसका प्रचार होगा अपनी जगह पर बैठ के, फिर दूसरों को भी बताएंगे, और तुमने देखा वो ये कह रहा था, अरे तुमने तो उसने तो ऐसी की तैसी कर दी। उसकी उम्र कितनी है, 55 साल, 60 साल, उम्र 55 की, दिल बचपन का, बचपना ख़त्म ही नहीं हो रहा, तो भाई मौत की सामने है ही नहीं ज़िंदगी, वही बात, ये जो हरकतें हो रही हैं क्या वजह है, पता तो है मौत आनी है, लेकिन ये ज़िंदगी गुजर तो रही है, लेकिन इसके सामने मौत नहीं है। अगर ऐसी ज़िंदगियों के सामने मौत होती तो ये 2-2, 4-4 घंटे ये टॉक शॉक शो, मुबसर बन जाना और ये फालतू की बेकार की बातों में अपनी ज़िंदगी तबाह करना और अपने वक्त का ज़िया करना, बर्बाद करना, ये नहीं होती हैं चीज़ें। क्योंकि जिस ज़िंदगी के सामने मौत होती है तो फिर उसको पता होता है मुझे ज़िंदगी कैसे गुजारनी है, फिर वो अपने अल्फाजों को भी कैलकुलेट रखता है, कोई मेरे अल्फाज गलत अदा ना हो जाएं, कोई बात ऐसी ना हो जाए जो अल्लाह को बुरा लगे, अपने वक्त को कीमती बनाता है, फ़राइज़ वाजिबात और सुन्नत मौकदा पूरे करता है, लिखता है वसीयतनामा कौन सा है, कौन कौन सी चीज़ें भी रहती हैं, कौन सी चीज़ें भी बैलेंस है, कौन सी रिमेनिंग अभी रह गई, रिमेनिंग पार्ट्स कौन कौन से अभी रहते हैं भाई, हुकूकुल अल्लाह, ये हुकूकुल इबाद, कौन से लेन देन के मामला है, उसका टाइम कब होता है, क्योंकि उसको आखिरत की तैयारी भी करनी है और भाई उसको दुनिया भी कमानी है। तो जो सही लोग होते हैं उनके पास तो फालतू बातचीत के लिए कोई टाइम ही नहीं होता। अल्लाह वाले फरमाते हैं भाई फालतू काम मत करो, या तो वो काम करो जिससे दुनिया का फायदा हो, कि पैसा है, मना नहीं है भाई, या तो वो काम करो, है ना, या फिर उस सूरत में वो दूसरा वक्त कहाँ पर ना खर्च करो कि जिससे तुम्हारी आखिरत डिवेलप हो, आखिरत की तैयारी तुम्हारी हो, तकवा हासिल हो, उसमें सारी सोबत ज़िक्र अस्कार। फरमाया तीसरी चीज़ क्या है, उससे बचो, क्योंकि जब ये दो चीज़ें करने लगोगे तो तीसरी चीज़ के लिए तुम्हारे पास टाइम ही नहीं बचेगा। ये जितने लोग जो फालतू लायानी कामों में लगे हुए हैं, ये सब भाई अक्सर उनकी वो हालत होती है जिनके फ़राइज़ वाजिबात, उनके मामलात अल्लाह से पूरे नहीं होते, ये सही बता रहा हूँ मैं, बहुत कम लोग होते हैं, बर्बाद हो जाता है दीन, क्योंकि एक वक्त में कई किश्तियों में सवार होकर आदमी सफ़र नहीं कर सकता, ऐसा नहीं होता, क्योंकि कुरान, जिक्र, अस्कार, नमाज, फिर लेन देन, फिर हलाल रिज, तो दीन और दुनिया के जायज़ कामों में जब लगेगा तो उसके पास इन फालतू बेकार कामों के लिए टाइम ही नहीं बचता। और फिर ऐसे लोग जो होते हैं अक्सर दुनिया भी उनकी नाकिस होती है, ऐसे लोग ज़्यादा पैसा भी नहीं कमा पाते, क्योंकि हट धर्म हो जाते हैं और सुस्त और लापरवाह हो जाते हैं, उनका दिल ही नहीं चाहता पैसा कमाने को, पड़े रहते हैं फिर वो, और इसी तरह उनका जो दीन होता है वो भी नाकिस होता है, तक़वा ऐसे लोगों के नसीब में नहीं होता, वही वजह टी वी देखने वाला कहाँ से मुत्तकी हो गया। तो ये चीज़ें हैं, तो भाई वक्त को अपने कीमती बनाना है, ज़िंदगी को सामने, मौत को सामने रख के ज़िंदगी गुजारे तो इंशाल्लाह ताला आदमी परेशान नहीं होगा। और ये मतलब नहीं है कि ज़िंदगी इस तरह गुजारे कि सामने मौत है तो ये डिप्रेशन में आ जाए या परेशान हो जाए, कोई खौफज़दा हो जाए, नहीं, हमारा नफ्स जो है वो बहुत ज़ालिम होता है। बाज़ लोग कह सकते हैं जी हर वक्त आदमी सोचेगा डर जाएगा बेचारे का, दुनिया में दिल ही नहीं लगेगा, हवन्नक हो जाएगा, तो ऐसा कुछ भी नहीं है, क्योंकि हम लोग बहुत सख्त हमारा दिल होता है, हम लोगों का, इंसानों का, इतनी आसानी से ये डरने वाला नहीं होता, ना ये इसका जंग ख़त्म होता है। आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, दलील भी सुन लीजिए, अल्लाह पाक दिल में डाल देते हैं, कि आपने इरशाद फरमाया, मनकूल अल्लाह का मिशन फरमाया कि जितनी तुम लोगों को मौत से मुतालिक मालूमात इंफॉर्मेशन दी गई है, मौत उसकी बारीकियों के हिसाब से, अगर इतनी मालूमात जानवरों को दे दी जाती तो कोई जानवर तुमको मोटा ताज़ा तंदुरुस्त खाने को नहीं मिलता। क्या बात फरमा रहे हैं आप सल्लल्लाहु अलैहि वसल्लम कि अल्लाह के खौफ से, मौत से, इन चीज़ों से खौफज़दा हो जाते और ऐसा डरते कि उनके जिस्म पर गोश्त नहीं चढ़ता जानवरों के, सूख जाते, परेशान हो जाते तुम्हें कि यार ये बकरों में आजकल बोटियाँ नहीं मिल रही, कहाँ चला गया बकरों का गोश्त, हम गाय का गोश्त ला रहे हैं तो ये तो अजीब ही गाय निकली है, तो ये तो सूखी फड़ी गाय है, वो भी परेशान हो जाएगा जो गाय को पालने वाला, मैं उसको इतना खिलाता पिलाता हूँ लेकिन इसका गोश्त बनता ही नहीं, शायद सूखे की बीमारी हो गई इसको, सूखे की बीमारी नहीं भाई, इसको मौत का खौफ इसको लग गया है, तो कोई जानवर के ऊपर गोश्त ही ना चढ़े। क्या फरमा रहे हैं, इसको उल्टा तर्जुमा कर लीजिए कि तुम लोगों को इतनी मालूमात दी गई और तुम लोग खूब मोटे मोटे मुस्टंडे हो रहे हो, खूब मोटे मोटे हो रहे हो, खुद बड़े बड़े पेट हो जाते हैं, क्या मतलब कि हमारा दिल बड़ा सख्त है, हमें कितनी मालूमात है, ऐसा आप सलम फरमा रहे हैं मौत की तकलीफ ऐसे जैसे जिंदा बकरी की खाल खींच ली जाए, कांटेदार झाड़ियों के ऊपर एक मलमल का कपड़ा डाल दिया जाओ फिर एक झटके से खींच लिया जाए, क्या हाल होगा उसका। हज़रत अली करमल्लाह फरमाते हैं ऐसा है जैसे तलवार के 1000 वार किसी के जिस्म में कर दी जाए, यानी कटने की सी तकलीफ है, कितनी हमें मालूमात है। आप सलम फरमा रहे हैं अगर मैं अल्लाह से दुआ करता, इस खौफ से दुआ नहीं करता कि अजाब कब्र अगर तुमने देख लिया अपने मुर्दों को दफन करना छोड़ दोगे, इतनी मालूमात हमारे पास है, लेकिन भाई कितना हम में से लोग डर रहे हैं खुदा से, कितने लोग तकवे के ऊपर हैं, तो पता चला हमारा नफ्स बड़ा सख्त है, तो मौत का थोड़ा बहुत सामने अगर सोच के ज़िंदगी गुजारेगा तो वो कोई पागल नहीं हो जाएगा। तो उम्मीद यही है कि गुनाहों से बच, बहुत काफ़ी हद तक इंशाल्लाह बच जाएगा, तो अपने इख्तियार से जो आदमी ये मामला करेगा, तो बाकी हलाल मज़े करे, इसका मतलब ये नहीं कि घूमना फिरना छोड़ दे, अच्छा खाना पीना छोड़ दे, भाई खूब घूमे फिरे, खूब हंसे बोले, नेक दोस्तों में बैठे, कोई मना नहीं है, घूमे फिरे, ऐश करे, खाए पिए, कोई मना नहीं है, लेकिन मौत को सामने रख के गुजारे कि एक वक्त आना है मुझे सब छोड़ के चले जाना है। फिर जब इस तरह से ज़िंदगी गुजरेगी तो बाहया तरीके से गुजरेगी, बावफा तरीके से गुजरेगी, बा खुदा होके गुजरेगी, अल्लाह के साथ बेवफाई के साथ नहीं गुजरेगी। फिर सारा फसाद ये होता है जब आदमी अपनी मौत को, कब्र को, हशर को भूल जाता है, और जब अल्लाह का खौफ निकल जाता है तो आदमी फिर जानवरों से और दरिंदों से बदतर हो जाता है बाज़ दफ़ा, फिर कुफूर में और फिर कहाँ कहाँ पाकिस्तान में फिर छोटे बच्चों के साथ कितनी अकलामबाजी फिर होती है, फिर हैं कितने लोगों ने एतराफ़ किया कि 1000 बच्चों के साथ, एक आदमी ने 1000 बच्चों के साथ अकलामबाजी करी और फिर उनको एक तेज़ाब के अंदर डाल देता था, फिर बच्चों को पहले अकलामबाजी करी फिर उसके बाद तेज़ाब के अंदर डाल दिया उन मासूम बच्चों को, पूरा माजी में ये पूरे फ्यूचर अखबार में आ चुके हैं, ये सब क्या चीज़ें। ये वो लोग होते हैं जो बिल्कुल मौत अपनी कब्र से भुला देते हैं। अभी चंद साल पहले किसी ने बताया, अखबार में आया था, बड़े बड़े अखबारात में हेडिंग के साथ, कि एक आदमी था जिसको पकड़ा गया, उसकी बरसों से उसका एक ही काम था, वो जो औरतें और लड़कियाँ जो दफन होती थी कब्र में उनको निकाल के फिर उनके साथ जिना करता था। वो बताइए, मौत कब्र हशर से डरने की बात हो रही है, ये कमबख्त कब्र खोद के मरी हुई मैयतों के साथ ये जिना कर रहा है, तो इंसान से बड़ा कोई जानवर है अगर ये, अगर उसको लगाम ना दी जाए, अगर इंसान को नहीं रोका जाए और लगाम ना डाली जाए तो इंसान जो है वो शैतान से ज़्यादा बदतर हो जाता है, बाज़ दफ़ा जानवरों से ज़्यादा बदतर है। ऐसी ऐसी हरकतें कर गया इंसान माजी में, देखें बाज़ लोग कि शैतान भी शर्मा जाए। अल्लाह, तो भाई अल्लाह का खौफ दिल में आदमी रखे, अल्लाह का डर दिल में रखे, और जज़ा और सज़ा सिर्फ़ हशर पर नहीं मौकूफ़। किसी ने क्या बात फरमाई, जज़ा और सज़ा सिर्फ़ हशर पर नहीं मौकूफ़, ज़िंदगी ख़ुद भी गुनाहों की सज़ा देती है, ज़िंदगी ख़ुद भी गुनाहों की सज़ा देती है, फिर मरने के बाद ही नहीं है, दुनिया में भी उसको फिर अज़ाब मिलेगा, बड़ी बड़ी मुसीबतें परेशानी आएंगी अगर गलत काम नहीं छोड़े। एक वक्त तक होता है अल्लाह की तरफ से ढील का मामला, फिर एक वक्त आता है कि भाई बाज़ दफ़ा फिर चीख मारने को चीख भी नहीं निकलती, तो अक्लमंद आदमी वो है जो अल्लाह से डर जाए। अल्लाह के डर में हज़ारों अमन पोशीदा हैं, अल्लाह के डर में जुमला याद रखिएगा, पूरा बयान भले याद ना रहे ये जुमला याद रखिएगा, अल्लाह के खौफ में, अल्लाह के डर में दोनों जहाँ का अमन पोशीदा है। अल्लाह के खौफ में अमन की उलट खौफ है और खौफ की उलट अमन है, दोनों मुतजाद चीज़ें, तजाद है दोनों में, उलट है, लेकिन अल्लाह का खौफ क्या प्यारा खौफ है कि ये दुनिया और आखिरत में अमन की ज़मानत लेता है। अल्लाह का खौफ, अगर किसी को अमन व अमान चाहिए तो उसके दिल में अपने उसके दिल में खौफ बिठाना होगा, अल्लाह का खौफ उसके दिल में, ये है अमन, तब उसको मिलेगा, तब उसको सलामती मिलेगी। जिन भूत का खौफ लोग लिए लिए फिरते हैं, कितने फ़ोन आते हैं, कितने लोग आते हैं, हो जिन चिपट गया, भूत चिपट गया, चुड़ैल चिपट गई, काली बिल्ली रास्ता काट गई, दुनिया से डरा जा रहा है, पता नहीं किस किस से डर रहे हैं, लेकिन नहीं डर रहे तो अल्लाह से नहीं डर रहे, जो खालिक जिन है, खालिक शर है, सब कुछ तो उसी के हाथ में, उसी ने तो पैदा किया है, चुड़ैल डायन जिन भूत काला इल्म सिफली इल्म किसने बनाया, ये शर किसका, खालिक शर भी तो है, कुल औज़ु बिरब्बिल फलक मिन शर्रि मा खलक, क्या है वो, तर्जुमा पढ़ लें जवाब मिल जाएगा कि अल्लाह फरमा रहे हैं मैं ही तो तमाम खैर का भी मैं खालिक हूँ और जितनी भी शर बनाई है उसका भी खालिक मैं हूँ। तो भाई ये अल्लाह से जो खालिक शर है उससे अपना रिश्ता मजबूत कर ले, फिर अल्लाह तमाम शर को हुक्म दे देंगे कि ये मेरा ख़ास बंदा है, ऐ शरूर इससे दूर दूर रहना। तो कोई शर आदमी को चिपटता नहीं है इससे जब तक अल्लाह का हुक्म ना हो। अब अल्लाह का हुक्म हो रहा है किसी की नहीं, शर उसको चिपटे तो भाई उसके मामलात में कोई कमी है, कोई मामला है, चेक करे अपने आप को, उसके बाद फिर उसके मामला दुरुस्त होंगे। अल्लाह जो कुछ भी बोला है कि अल्लाह पाक उस पर सबसे पहले बोलने वाले को और सब सुनने वाले को उस पर अमल की तौफीक अता फरमाए। आखिर में हज़रत वाला रहमतुल्लाह इरशाद फरमाते थे ये पांच अमाल बयान कर दिया करो, बहुत ज़रूरी है और उसका ताल्लुक तकवे से और उसका ताल्लुक फ़राइज़ और वाजिबात से, और उसका नाम है वलीउल्लाह बनाने वाले पांच अमाल। तो पहले तो कुरान पाक नंबर एक, कुरान पाक तजवीद के साथ पढ़ने का अहतमाम करें, ये बहुत ज़रूरी है। और दूसरा अमल है एक मुट्ठी दाढ़ी तीनों तरफ से रखना वाजिब है, ठोरी के नीचे से, दाएँ से और बाएँ से एक मुट्ठी दाढ़ी रखना वाजिब है, और मुट्ठी अपनी हो, हजाम की हजाम के बच्चे की ना हो, और मूछें बिल्कुल बारीक रखें। और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हलाकत की बद्दुआ दी उन लोगों को जो अपनी बड़ी बड़ी मूछें रखते थे और दाढ़ियों को मुंडाते थे, और ये सुन्नत के साथ वाजिब भी है दाढ़ी एक मुट्ठी रखना तीनों तरफ से, और चारों इमामों का इजमा है, किसी का इसमें इख्तलाफ नहीं है। और तीसरा मर अपने जो पाइचे हैं ये थोड़े से टखनों से ऊपर रखा करें ताकि वाजे नज़र आए ताकि टखने खुले हुए। तो हदीस शरीफ में है कि मनकूल है कि मा असला मिनल काबैनी मिनल इज़ारे फिन्नार, ऊपर से आने वाला लिबास जिससे टखने छुपेंगे जहन्नम की आग में जलाया जाएगा। तो जहन्नम में जलने की वाइद आ रही है तो वाजिब है टखने खोल के रखना फ़र्ज के दर्जे में। और दूसरी हदीस शरीफ में आपने इरशाद फरमाया कि ऐसे लोगों से तो अल्लाह मोहब्बत ही नहीं करता जो अपने टखनों को छुपा के रखते हैं। और आगे एक और हदीस में शरीफ में नकल है कि आपने इरशाद फरमाया कि जो लोग अपनी नमाजों में टखनों को छुपा के रखते हैं तो उनकी तो नमाज ही कबूल नहीं होती। और चौथा अमल क्या है, अल्लाह का वली बनने का ये ख़ास अमल है। अक्सर लोग ये चार अमल तो कर लेते हैं लेकिन ये पांचवा अमल मुश्किल होता है जिसकी वजह से वलीउल्लाह नहीं बन पाते। قل للمؤمنين يغضوا من أبصارهم ويحفظوا فروجهم، اے محمد صلی اللہ علیہ وسلم آپ مومن مردوں سے کہہ دیجئے کہ اپنی باز نگاہوں کی حفاظت کریں اور شرم گاہوں کی حفاظت کریں۔ تو اللہ پاک رسول اللہ صلی اللہ علیہ وسلم کے ذریعے فرما رہے ہیں، اس پہ حضرت تعالیٰ فرماتے تھے کتنے ایسے احکامات ہیں جو اللہ پاک نے براہ راست فرمایا، یا ایہ الناس کر کے، یا ایہ الذین آمنوا کر کے، یہاں رسول اللہ کو بیچ میں نہیں ڈالا گیا، نہیں ان سے کہا گیا، لیکن یہ نظروں کی حفاظت کو حکم جب دے رہے ہیں اللہ پاک تو یا ایہ الذین آمنوا کر کے بھی تو دے سکتے تھے، کیا راز ہے اس میں؟ قل، اے محمد صلی اللہ علیہ وسلم آپ کہہ دیجئے، کیا مطلب؟ ایک اللہ کا حکم اور پھر رسول اللہ صلی اللہ علیہ وسلم کو بیچ میں اللہ نے ڈالا کہ ڈبل انجن لگا دیا، ڈبل پاور، کہ اللہ کا حکم رسول اللہ کے ذریعے ہمیں یہ خاص طور پہ تاکیدن کہا جا رہا ہے، مردوں کو الگ عورتوں کو الگ، کہ نظروں کی حفاظت کرو، شرم گاہوں کی حفاظت کرو، اہمیت بڑھانے کی نہیں، اہمیت کہ جو لوگ اللہ کے عاشق ہیں ان کے لیے تو یا ایھا الذین آمنوا بھی کافی ہے، لیکن ساتھ ساتھ جو عاشق رسول ہیں تو پھر ان کو ڈبل ہلا دیا گیا کہ دیکھو ایک تو اللہ کا حکم، ہمارے عاشق بنتے ہو اور تم اس سے، اور پھر رسول اللہ کے بھی عاشق بنتے ہو، تو جو بھی عشق رسالت کا دعویٰ کرتا ہے یا سمجھتا ہے میں آپ صلی اللہ علیہ وسلم سے بہت محبت کرتا ہوں، دیکھتے ہیں کہ اب تم ہمارے محبوب کی کتنی قدر کرتے ہو، ان کے ذریعے سے ہم تمہیں کہلوا رہے ہیں، ایک تو میری ذات اور پھر میرے محبوب کی، اب بتاؤ، یعنی اللہ نے زبردست ڈوز بڑھا دیا کہ اب دیکھتا ہوں کتنے تم عاشق ہو میرے اور میرے محبوب کے۔ اب بھائی پھر بھی کوئی بد نظری کرے گا تو پتہ چلا کہ یہ کیا بولیں بس اس کو، کہ یہ بڑا بولا ہے، بعض لوگ ہوتے ہیں نا محاورت کہتے ہیں بڑا بولا، کہ اسے صرف باتیں کروا لو، کامیابی تو کام سے ہوگی نہ کہ حسن کلام سے ہوگی، فکر کے التزام سے ہوگی، عمل سے کام ہوگا بھائی۔ تو اگر واقعی آپ صلی اللہ علیہ وسلم کی محبت ہمارے قلب کے اندر ہے، اللہ کا حکم ہمیں پیارا ہے، تو چھوکری دیکھ کے بھی یہ آیت یاد رہنی چاہیے، لڑکی دیکھ کے بھی یہ آیت رہنی چاہیے، حسینہ دیکھ کے بھی یہ آیت رہنی یاد رہنی چاہیے، اور پھر نظر نیچی ہو جائیں تو واقعی اللہ اور رسول سے اس نے محبت کا حق ادا کر دیا۔ یہ ہے دلیل ایمان و یقین کی، تقوی کی، خوف خدا کی، عشق رسالت کی، ایمان و یقین کی. آگے بد نظری کوئی کر رہا ہو اور باتیں ایمان و یقین کی کر رہا ہو، بھائی تو کیا ہو رہا ہے یہ؟ بھائی ایمان و یقین تو تمہارا ابھی تو زیرو لیول پر ہے، تمہیں اللہ رسول کیوں نہیں یاد رہا ہے؟ کہاں چلا گیا تمہارا ایمان؟ لڑکی دیکھ کے پاگل ہو گیا، سب بھول گیا، قرآن حدیث شیخ کی صحبت سب دینی صحبت ہے، کیا ہو گیا؟ پتہ چلا ایمان و یقین تو بڑھا ہی نہیں، ابھی وہی بات گھوم پھر کے آئی. اگر نظر نیچے ہو گئی، گناہ سے بچنے کا غم اٹھا لیا، تو ایمان و یقین میں، تقوی میں ماشاءاللہ بھی اضافہ ہو گیا، مبارک حالت ہے. یہ ہے پیرامیٹر، یہ ہے دلیل، یہ ہے اسکیل. ہر دعویٰ اپنے پیچھے دلیل رکھتا ہے، ہر دعویٰ. باتیں کرنے سے کیا ہوتا ہے، میں بھی 6 گھنٹے اور بات کر لیتا ہوں، لیکن اگر عمل نہیں ہوا تو مارا جاؤں گا. عالم بے عمل جہنم میں جائیں گے، آپ وسلم فرما رہے ہیں عالم بے عمل جہنم میں جائیں گے. عالم بعض لوگ سمجھتے ہیں شاید یہ مدرسے سے پڑھنے والے، بھائی خالی یہی نہیں، عالم سے مراد یہ ہے کہ ہر شخص جس کو جو علم ہے، ہر جتنا اس کو اللہ نے علم دیا ہے، اس کے حساب سے اس سے پوچھا جائے گا. حضرت ابو دردہ رضی اللہ تعالیٰ عنہ فرماتے تھے، یا رسول اللہ علیہ وسلم، میں کسی سوال سے نہیں ڈرتا، بہ حشر والے دن اس سوال سے بہت ڈر لگتا ہے اگر اللہ نے پوچھ لیا، ابو دردہ جو تمہیں علم دیا گیا تھا اس پر کتنا عمل کیا؟ صحابی رسول ڈر رہے ہیں اس سوال سے، جتنا علم دیا گیا تھا کتنا اس پر عمل کیا؟ تو نظروں کی حفاظت کریں بھائی. اور آپ نے ارشاد فرمایا، یا تو تم لوگ اپنی شرم گاہوں کی حفاظت کرو گے اور بدنظری سے بچو گے، نہیں تو تم لوگوں کی صورتوں کو مسخ کر دیا جائے گا. کون کہہ رہا ہے یہ؟ امام الانبیاء عقید ہو جاؤ وسلم، کہ نظروں کی حفاظت کرو گے، شرم گاہوں کی حفاظت کرو گے، نہیں تو. وہی قرآن کی آیت میں بھی نظروں کی حفاظت اللہ فرما رہے ہیں اور شرم گاہوں کی حفاظت رسول اللہ نے الگ سے دوبارہ، آیت الگ ہے، ورنہ بہت کم ایسا ہے دونوں ایک ساتھ، جو قرآن کی آیت ہو وہی حدیث شریف ہو. حدیث شریف پھر آپ نے بیان فرمائی کہ یا تو، اب جیسے اللہ نے تو پیار سے سمجھایا، مطلب آپ کہہ دیجیے ڈائریکٹ نہیں کہا اللہ نے، ایک طریقے سے، ایک اللہ پاک نے عجیب محبت والے انداز میں براہ راست نہیں کہا، آپ کہہ دیجیے. لیکن رسول اللہ نے اس کو بالکل ایک طرح سے نافذ کرنا ہوتا نا، فیصلہ کن ایک آرڈر پاس کر دیا. ذرا غور کریں آپ اس میں انٹر لیں گے اس قرآن پاک اور حدیث کا. آپ نے فرمایا یا تو تم لوگ اب نظروں کی حفاظت کرو گے، شرمگاہ کی حفاظت کرو گے، نہیں تو تمہاری صورتوں کو مسخ کر دیا جائے گا. یہ فائنل آرڈر وہ سمجھایا گیا، آخر میں اس کا فائنل رزلٹ بتا دیا، نہیں باز آؤ گے تو پھر یہ ہوگا. صورتیں مسخ ہونے کا بڑا عجیب عجیب اس کی تشریحات ہیں، بہرحال وہ بڑی لمبی دلیل ہے، اس پہ پھر بعد میں کبھی بات ہوگی. اور آپ نے ارشاد فرمایا زنا یعنی نظر بازی، آنکھوں کا زنا ہے. لعن الناظرہ منصور علیہ، اللہ پاک لعنت فرما اس پر جو بدنظری کرے اور خود کو بدنظری کے لیے پیش کرے، دونوں پہ لعنت، جو بدنظری کر رہا ہے اس پر بھی، اور وہ خواتین بیچاری، وہ عورتیں لڑکیاں جو بے پردہ ہر ایک نام محرم کے سامنے آ جاتی ہیں، نام محرموں کے، ان پر بھی لعنت. اس کی دعا آپ صلی اللہ علیہ وسلم کی بد دعا آ رہی ہے لعنت کی. لعنت کا کیا مطلب ہے؟ اللہ اس بندے یا بندی کو اپنی رحمت سے دور کر دے. جب بندہ یا بندی اللہ کی رحمت سے دور ہو گیا تو چین ملے گا، دل میں ایک آگ لگی رہے گی، وحشت، گھبراہٹ، بے چینی، ڈپریشن، چاہے کتنی ہی نماز پڑھ لے، کیونکہ لانتی کام تو چھوٹ نہیں رہا. اور پانچواں عمل کیا ہے؟ یا علم و خائنات العیونی وما تخفی صدور، کہ دل میں خلاصہ یہی کہ بس دل میں گندے خیالات آدمی نہ پکائے، نہ بدنظری کرے، نہ پھر گندی چیزوں کے بارے میں سوچے. اللہ فرما رہے ہیں جو تمہارے سینوں میں جو باتیں ہیں، جو تم چیزیں سوچتے ہو، گندی وغیرہ اس طرح کی چیزیں، اس سب سے میں واقف ہوں. یعنی ایک تو پہلے بدنظری کرتے ہو، اس کے بعد پھر اپنے دماغ کو گندا کرتے ہو، غلط چیزیں سوچتے ہو. دیکھو میں دیکھ رہا ہوں، سب مجھے پتہ ہے، اللہ نے کچھ کہا نہیں، ڈرا رہا ہے. دیکھو میں اتنا باریک بھی ایسا تمہارا رب ہوں کہ تم زبان سے کوئی بات منہ سے نکالتے بھی نہیں ہو، ابھی تم نے کوئی گناہ بھی نہیں کیا، ابھی تم خالی گندی چیزوں کی اسکیمیں ہی بنا رہے ہو خالی. کبھی میں موبائل پہ بیٹھ کے جیسے مثال کے طور پر گندی چیز مجھے دیکھنی ہے، اللہ کہہ رہے ہیں دیکھو تم جو یہ منصوبہ بندی کر رہے ہو نا غلط چیزوں کے، میں اس سوچ سے بھی واقف ہوں. وما تخفی صدور، صدور کہتے ہیں سینے کو، تخفی صدور، تخفی چھپی ہوئی چیز، خفیہ چیز ہے، سینے کے رازوں سے بھی میں واقف ہوں. ڈرا رہے ہیں دیکھو میں سب واقف ہوں، سب دیکھ رہا ہوں. تو عقل مند بندہ وہ ہے جو ڈر جائے بھائی اپنے دل کو، یعنی دل میں گندے خیالات جان بوجھ کے لے کر نہیں آنے، دل کو پاک صاف رکھنا ہے اللہ کے لیے. تو یہ پانچوں مال کی توفیق کسی بھی اللہ والے اس کے غلام سے جہاں مناسبت ہو وہاں تعلق قائم کر لیں، تو انشاءاللہ تھوڑے عرصے میں ان پانچوں مال کی توفیق ہو جائے گی انشاءاللہ تعالی. اللہم صلی علی محمد وعلی آل محمد، یا رب کریم، یا رحم الرحمین. یا اللہ جو کچھ بھی بولا گیا اس کو اپنی بارگاہ میں قبول فرما. یا اللہ ہمارا مل بیٹھنا جو تیری رضا تیری خوشی کے لیے، اللہ اس کو اپنی بارگاہ میں قبول فرماتے ہوئے ہم سب کی کامل مغفرت فرما، ہم سب کو کامل تقوی نصیب فرما، ہم سب کو کامل خشیت للہیت عطا فرما. اللہ پاک ہمیں ایسی زندگی گزارنے کی توفیق عطا فرما جس میں سامنے موت کو رکھتے ہوئے ہم زندگی گزاریں. یا رب کریم فرائض واجبات پورے کرنے کی توفیق عطا فرما، 100% تقوی سے رہنے کی توفیق عطا فرما، اپنی فکر کے ساتھ اپنے بیوی بچوں کی اہل و عیال کی بھی فکر کرنے کی توفیق عطا فرما، پیار محبت سے ان کو سمجھانے کی توفیق عطا فرما، یا اللہ اپنے ساتھ گھر والوں کی بھی فکر کی توفیق عطا فرما، یا اللہ حاضرین مجلس میں سے جس کے دل میں جو بھی جائز حاجات ہیں اللہ تو جاننے والا ہے، یا اللہ ہم سب کی جائز حاجات کو پورا فرما دے، جو بھی آئیں محروم نہ جائے، دنیا بھی بنا دے آخرت بھی بنا دے، اللہ تمام پریشانیوں کو دور فرما دے، یا اللہ جتنے بھی بیمار ہیں اللہ ان سب کو شفا کلی نصیب فرما، یا اللہ جتنے بھی مصیبت زدہ ہیں ان کی مصیبتوں کو دور فرما، جتنے بھی پریشان حال ہیں ان کی پریشانیوں کو دور فرما، جتنے بھی مفلس نادار غریب ہیں اللہ ان کو حلال رزق سے غنی فرما، یا اللہ جتنے بھی تنگ دست محتاج ہیں اللہ سب کو استغنا مستغنی کر دے، اللہ پاک ان کو خوب غنی فرما، سب کو اچھے روزگار عطا فرما، یا رب کریم، یا اللہ، یا رحم الراحمین، یا اللہ جتنے بھی کچھ لوگ ہیں جنہوں نے دعاؤں کی نہیں کہا ہے فون پہ بھی اور ویسے بھی، اللہ سب کو تمام مقاصد حسنہ میں کامیابی عطا فرما، جس کو جو بھی غم تکلیف پریشانی ہو اللہ اس کی پریشانیوں کو دور فرما دے، یا اللہ تو سب کے دلوں کے حال سے واقف ہے، یا اللہ ہم سب کو اور ہمارے اہل و عیال کو عافیت 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 عطا فرما، یا اللہ اسلام کو خوب غلبہ عطا فرما، پوری دنیا میں جہاں جہاں مسلمان کمزور ہیں مغلوب ہیں کسی بھی پریشانی میں ہوں تو اللہ ان کو غالب فرما، ان کی جان و مال عزت آبرو کی حفاظت فرما، بالخصوص کشمیر کے مسلمانوں کی، برما کے مسلمانوں کی، اور پاکستان اور کراچی کے مسلمانوں کی، پورے عالم اسلام کی جان و مال عزت آبرو کی حفاظت فرما، عافیت عطا فرما، اسلام کو خوب غلبہ عطا فرما، یا رحم الرحمین، یا اللہ میرے والد صاحب کی اور میرے مرشدین کی اور ہمارے جملہ مرحومین کی، کل مومنین مومنات کی، تمام جنات کی، سب کی کامل مغفرت فرما، سب کو جنت الفردوس میں اعلیٰ سے اعلیٰ مقام نصیب فرما، سب کی قبروں کو نور سے بھر دے، کچھ خواتین کے رسوانی دعا کریں اللہ پاک بغیر آپریشن کے ان کی رسوانیاں ختم ہو جائیں، اللهم صل على محمد وعلى آل محمد، آمين ثم آمين.